पाकिस्तान में शंघाई ताउन तंजीम का सरबराह इजलास, चीन, रूस, भारत समेत खत्ते के अहम ममालिक के नुमाइंदे इस्लामाबाद में मौजूद। SCO कॉन्फ्रेंस की अहमियत क्या है, जानेंगे आज के व्यू 360 में। इस्लामाबाद से वॉइस ऑफ अमेरिका के खुसूसी शो में खुशामदीद और मैं हूं आसिम अली राणा। वस्ती एशिया और यूरोपीय ममालिक की तंजीम शंघाई तावन तंजीम का सरबराह इजलास आज इस्लामाबाद में शुरू हो गया है। 2001 में अपने क्याम से अब तक इस तंजीम का ये 23वां सरबराही इजलास है। इब्तदा में इस तंजीम को शंघाई 5 के नाम से पुकारा जाता था क्योंकि तब यह तंजीम सिर्फ 5 ममालिक पर मुश्तमिल थी, मगर गुज़िश्ता 23 बरसों के दौरान न सिर्फ इसके अराकीन की तादाद में इजाफा हुआ है बल्कि इसके अगराज़ और मकासद में सिक्योरिटी के अलावा बाहमी तिजारत, तवानाई, इलाकाई रवाबत, सरमायाकारी के फरोग को भी शामिल किया गया है। इस तंजीम के अहम अराकीन रूस और चीन ने एक अरसे तक इस तंजीम की रुकनियत को महदूद रखने और नए अराकीन को शामिल न करने की पॉलिसी इख्तियार किए रखी, लेकिन बाद में ये पॉलिसी तब्दील कर दी गई। साल 2017 में पाकिस्तान और भारत को इस तंजीम का मुस्तकिल मेंबर बनाया गया, जिसके बाद इस तंजीम के मुस्तकिल मेंबर्स की तादाद 9 हो चुकी है। लेकिन बानी अराकीन को खदशा था कि पाकिस्तान और भारत की SCO में शमूलियत से ये दोनों ममालिक अपने बाहमी तनाजात को इस तंजीम में ले आएंगे और इस तरह असल मकसद की तरफ से तंजीम की तवज्जो हट जाएगी। आज के शो में बात करेंगे कि मौजूदा वर्ल्ड ऑर्डर में रूस और चीन की क्यादत में कायम SCO की क्या अहमियत है।
VOA उर्दू अब व्हाट्सएप पर भी मौजूद है। स्क्रीन पर दिए गए QR कोड को स्कैन करके आप हमारे व्हाट्सएप चैनल को ताज़ा तरीन खबरों, तज्जियों और दिलचस्प वीडियोस के लिए फॉलो कर सकते हैं।
SCO समिट पाकिस्तान में एक तवील अरसे के बाद होने वाला एक बड़ा बैन अल-अक़वामी इवेंट है। दूसरे आलमी रहनुमाओं के अलावा एक तवील अरसे बाद कोई भारतीय अहदेदार भी इस्लामाबाद आ रहे हैं। पाकिस्तान के लिए कॉन्फ्रेंस क्या अहमियत रखती है और पाकिस्तान इससे क्या फायदा हासिल कर सकता है, इस बारे में इस्लामाबाद से ये रिपोर्ट देखते हैं।
शंघाई तावन तंजीम यानी SCO यूरोप और एशियाई ममालिक का सियासी, इक्तसादी और सिक्योरिटी इत्तेहाद है जिसके 9 रुकन और 3 ऑब्जर्वर ममालिक हैं। तंजीम का सरबरा इजलास इस्लामाबाद में हो रहा है। इजलास में चीन और रूस के वज़राए आज़म समेत भारतीय वज़ीर ख़ारजा और दीगर ममालिक के सरबराहान की आमद मुतवक्के है। तजियाकारों के ख्याल में इस अहम इजलास की मेज़बानी पाकिस्तान के लिए इलाकाई ममालिक से तआवुन को वसअत देने में अहम किरदार अदा कर सकती है।
पाकिस्तान की बारी थी होस्ट करना SCO की समिट। ये रोटेशन के तहत होती है, मुख्तलिफ ममालिक को मौका मिलता है होस्ट करने का। जाहिर है ये बहुत ही बड़ी सफारती जिम्मेदारी है, तो देखना ये है कि कौन कौन आता है इसको अटेंड करने के लिए और फिर ये कि उसका नतीजा क्या निकलता है। लेकिन ये ज़रूर है कि पाकिस्तान के लिए ये एक सफारती सतह पे एक पॉजिटिव डेवलपमेंट होगी।
इकोनॉमिकली भी हमारे लिए बहुत इंपॉर्टेंट मीटिंग है, स्ट्रेटेजिकली, जियोपॉलिटिकली और इसके अलावा काउंटर टेररिज्म के हवाले से ये हमारे लिए बहुत बड़ी एक इंपॉर्टेंट मीटिंग है। इस वक्त जितने भी अहम ममालिक हैं, चाहे वो रीजनल हैं या एक्स्ट्रा रीजनल हैं, बिलखसूस रूस और चीन, इनके जो वज़रा आज़म जो हैं वो पाकिस्तान में जब तशरीफ़ लाएंगे तो ये पाकिस्तान के लिए एक बहुत अच्छा मौका है कि हम अपने बाकी SCO मेंबर स्टेट्स को ये बात साबित करें कि पाकिस्तान ट्रेड के लिए ओपन है, फॉरेन डायरेक्ट इन्वेस्टमेंट के लिए एक बहुत ही मौजूद जगह है और उसके अलावा जो जितनी भी इंफ्रास्ट्रक्चर डेवलपमेंट है पाकिस्तान उस हवाले से भी ऑन बोर्ड है और ट्रांजिट के हवाले से पाकिस्तान एक बहुत ही मेजर हब का किरदार अदा कर सकता है।
इस कॉन्फ्रेंस में भारत के वजीर आजम नरेंद्र मोदी को भी दावत दी गई थी, लेकिन भारतीय वजीर खारजा जयशंकर इस कॉन्फ्रेंस में शिरकत करेंगे जो तकरीबन एक दहाई में किसी भारतीय वजीर का पाकिस्तान का पहला दौरा है।
इंडिया और पाकिस्तान के जो ताल्लुकात या तनाव है उसकी वजह से किसी किस्म का असर पड़ता है SCO की डॉक्यूमेंट्स पे या डिसीशंस पे, ये दुरुस्त नहीं है। इसलिए कि SCO में जो बाहमी या बायलैटरल इश्यूज होते हैं वो कोई मुल्क रेज नहीं कर सकता और ना ही किसी ने कभी किया, तो मैं नहीं समझती कि इंडिया पाकिस्तान की टेंशन्स की वजह से SCO पे कोई असर पड़ेगा।
जयशंकर का पाकिस्तान आना एक बहुत ही मेजर कॉन्फिडेंस बिल्डिंग मेजर हो सकता है। अलबत्ता आपको ये बात जहन नशीन करनी होगी कि SCO के अंदर उसके प्लेटफॉर्म के ऊपर कोई भी बायलैटरल इशू या डिस्प्यूट जो है उसको डिस्कस करना या उसको सामने लाने की बिल्कुल भी इजाजत नहीं है। इसीलिए डॉक्टर जयशंकर और उनके ऑफिस ने पहले भी ये बात क्लैरिफाई कर दी थी कि हम पाकिस्तान जा रहे हैं किसी बायलैटरल इशू को डिस्कस करने नहीं, बट एज अ मेंबर ऑफ द एससीओ।
एससीओ कॉन्फ्रेंस में जिन मौजूदात पर गुफ्तगू होने का इम्कान है, इनमें तिजारत, सिक्योरिटी, ट्रांजिट ट्रेड और इसके साथ साथ इंसदाद दहशतगर्दी शामिल है।
सबसे पहले जो मुद्दा इसके ऊपर डिस्कस होगा वो ट्रेड एंड ट्रांजिट का होगा। उसके अलावा जो और सबसे बड़ा इंपॉर्टेंट इशू जो डिस्कस होगा वो काउंटर टेररिज्म का होगा। जिस तरह की आपको पता है कि एससीओ का एक मैकेनिज्म है रैट्स के नाम से, रीजनल एंटी टेररिज्म स्ट्रक्चर, जिसके अंदर जितने भी मेंबर ममालिक हैं वो आपस में बैठकर गुफ्तगू शनीद करके, प्लानिंग करके और कोऑर्डिनेशन करके टेररिज्म, मिलिटेंसी और सेपरेटिज्म के खिलाफ लाहे अमल तय करते हैं और एक दूसरे के साथ कोऑपरेट करते हैं।
मुबसरीन का कहना है कि एससीओ का इजलास एक ऐसे वक्त पर हो रहा है जब दुनिया भर के ममालिक बज़ाहिर दो ब्लॉक्स में तकसीम है। रूस और यूक्रेन की जंग और मशरिक़ वुस्ता में कशीदगी ने भी गैर मामूली सूरत हाल को जन्म दिया है। इन हालात में एससीओ जैसे प्लेटफॉर्म को मजीद मौसर बनाने के लिए रुकन ममालिक के माबैन तआवुन बढ़ाने के लिए अहम इक़दाम करने की जरूरत है।
ताज़ा तरीन खबरें, अहम वाकियात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखें, सुने और पढ़ें। VOA उर्दू की स्मार्टफोन ऐप पर खबरें अब हर वक्त आपकी मुट्ठी में।
आलमी सतह पर एससीओ कितनी अहम है और इससे रुकन ममालिक को क्या कोई फ़ायदा हुआ है, इस बारे में मज़ीद बात करने के लिए हमारे साथ कई ममालिक में पाकिस्तानी सफ़ीर के तौर पर काम करने वाली नायला चौहान मौजूद हैं। बहुत बहुत शुक्रिया मैम वॉइस ऑफ अमेरिका को वक्त देने के लिए। सबसे पहले मैं ये पूछना चाहूँगा कि एससीओ एक इंटरनेशनल फोरम है, दुनिया में और बहुत सारे इंटरनेशनल फोरम्स हैं, एससीओ उनसे किस तरह से मुख्तलिफ है और अब तक इनकी प्रोग्रेस कैसी है?
एससीओ बहुत से रीजनल ऑर्गेनाइजेशन से फ़र्क है। ऑल्दो आप देखिए ECO भी है, इकोनॉमिक कोऑर्डिनेशन ऑर्गेनाइजेशन, जिसके 15 ममालिक हैं जो तेहरान में बेस्ड है, पहले पुरानी RCD होती थी, और इसी तरह SARC है जो कि साउथ एशियन एसोसिएशन ऑफ रीजनल कंट्रीज़ है। अगर हम सिर्फ इस खित्ते की ही बात करें वैसे तो दुनिया में बहुत बहुत सी ऑर्गेनाइजेशंस हैं जो कि रीजनल ऑर्गेनाइजेशंस हैं। SCO इस तरह से फ़र्क है कि इसका मल्टी डायमेंशनल जो है वो एजेंडा है, वो मल्टीपोलैरिटी पे बात करते हैं, वो सिक्योरिटी, काउंटर टेररिज्म, दे हैव दिस व्हाट दे कॉल रैट्स विच इज़ रीजनल एंटी टेररिज्म स्ट्रक्चर्स, बिकॉज दिस रीजन इज़ इन्फेस्टेड विद लॉट ऑफ यू नो टेररिस्ट एक्टिविटीज़, तो हमारे लिए सबके लिए बहुत अहम है। तो रैट्स और किसी ऐसी ऑर्गेनाइजेशन में नहीं है। फिर इकोनॉमिक एजेंडा है कि किस तरह से सारे इस खित्ते की आवाम की बेहतरी हो, सो वो भी एक यूनिक एलिमेंट है SCO का। फिर रीजनल डायलॉग और फिर यूनाइटेड नेशंस के साथ भी डायलॉग, जो समिट हुआ था जुलाई में ऑफ हेड्स ऑफ गवर्नमेंट, बिकॉज इनके टीयर्स हैं, सबसे ऊपर हेड ऑफ स्टेट है विच इज़ काउंसिल ऑफ हेड्स ऑफ स्टेट्स, देन देर इज़ काउंसिल ऑफ हेड्स ऑफ गवर्नमेंट। तो हेड्स ऑफ स्टेट का जो हुआ था वो हुआ था अभी अस्ताना में जुलाई में, तो उसमें जो अस्ताना डिक्लेरेशन हुई थी उसकी इम्प्लीमेंटेशन को रिव्यू करेंगे जो हेड्स ऑफ गवर्नमेंट हैं, और पाकिस्तान को ये एजाज़ है कि हम इसको इस साल अक्टूबर में हेड्स ऑफ गवर्नमेंट को होस्ट कर रहे हैं।
नाला साहब, पाकिस्तान के हवाले से गुज़िश्ता चंद सालों से ये तासुर था कि वो आलमी सतह पर तन्हा हो रहा है, SCO समिट का पाकिस्तान में होने से आप क्या समझते हैं, क्या इस तासुर को ज़ाहिल करने में मदद मिलेगी?
देखिए SCO की जो चेयर होती है वो होस्ट करती है, इस साल पाकिस्तान जो है उसको ये एजाज़ है कि वो होस्ट कर रहा है। जो आपने बात की है वो तो जिनका एजेंडा था वो बिल्कुल फेल हो चुका है, क्योंकि अभी ही आप देखिए ना सिर्फ SCO की मीटिंग यहाँ हो रही है, अभी इधर आपको सऊदी इन्वेस्टमेंट डेलीगेशन भी आई हुई थी, मलेशिया के प्राइम मिनिस्टर भी आए हुए थे, और भी बहुत सी एक्टिविटीज़ हो रही हैं पाकिस्तान में। सो इंटरनेशनली जिन्होंने ये कोशिश की कि पाकिस्तान को आइसोलेट करें उनकी तो एजेंडा नाकाम हो चुका है।
वैसे तो SCO के फोरम पर दोनों ममालिक के बाहमी ताल्लुकात जो हैं वो ज़ेर बहस नहीं लाए जा सकते। भारतीय वज़ीर ख़ारजा जयशंकर जो हैं वो इस SCO समिट में आ रहे हैं, तो आप क्या समझती हैं कि एक दहाई के बाद किसी भी भारतीय वज़ीर ख़ारजा का पाकिस्तान का दौरा दोनों ममालिक के दरमियान में एतमाद साजी का काम कर सकता है?
देखिए ये तो दोनों साइड की जब इंटरेस्ट होगा तभी होगा। آپ دیکھیں پاکستان اور انڈیا پہلے بھی ایس سی او کی میٹنگز میں رہے ہیں ساتھ. کچھ ممالک ہوتے ہیں جو ایس سی او کے ایمبٹ میں بائیلیٹرل میٹنگز بھی کرتے ہیں, جیسے چائنا کے اگر آ رہے ہیں پریمیئر, ان کے ساتھ بائیلیٹرل میٹنگز بھی ہوں گی ایس سی او کے دورانیے میں, سائڈ لائنز میں, جیسے یو این پہ ہوتے ہیں سائڈ لائنز میں بائیلیٹرل میٹنگ ہوتی ہیں. لیکن انڈیا ایک تو آپ دیکھیے کہ یہ ہیڈز آف گورنمنٹ کے کاؤنسل کی میٹنگ ہے, اس میں وہ یہ جتنی ممبرز, اٹس اے نائن ممبر کنٹری, نائن ممبرز میں سے یہ واحد ملک ہے جس کی جو ہے ریپرزنٹیشن فارن منسٹر پہ لیول پہ ہو رہی ہے, ہیڈ آف گورنمنٹ لیول پہ نہیں ہو رہی. دیٹ اٹ سیلف شوز کہ انڈیا کی کتنی سنسیریٹی ہے ایس سی او کی طرف اور اس خطے کی طرف. سو جے شنکر اگر آتے ہیں اور ہم وی آر ویری ہیپی ٹو ریسیو ہم, لیکن وہ ایس سی او کے ایمبٹ میں آ رہے ہیں. اگر انڈیا کو احساس ہوا کہ اس خطے کی بہتری کے لیے ان کو اسپوائلر رول سے نکل کے ایک پازیٹیو رول کرنا ہے تو ان کو وہ ریویو کرنا ہوگا. لیکن آپ کہتے ہیں نا کہ آپ گھوڑے کو دریا کے پاس تو لے آتے ہیں, پانی پینا اس کا کام ہے. تو ہم گھوڑے کو لے آئیں پانی کے پاس, اب پی رہا ہے نہیں پیتا وہ اس کی مرضی ہے.
بہت بہت شکریہ نائلہ چوہان صاحب.
خبروں کے پیچھے نہیں بھاگتے, ہم کہانیاں ڈھونڈتے ہیں, عام لوگوں کی خاص کہانیاں.
میں کوئی ان سے الگ مخلوق تو نہ تھی, تو کیوں نہ میں ایک ایسا کام کروں کہ جس میں میں مہارت حاصل کروں, اور وہ نیکی کیا ہو.
جو چھوٹی چھوٹی کوششوں سے بدل رہے ہیں بے شمار زندگیاں.
مجھے جب بھی ضرورت ہوئی مجھے انہوں نے ماشاءاللہ قرضہ دیا اور میرا کاروبار بہت اچھا چلا.
لا رہے ہیں اپنے ارد گرد بڑی تبدیلیاں.
اکثر جو یہاں بچے ہیں وہ بھیک مانگنے والے بچے ہیں, اور جب یہ بچے اسکول میں آئے تو بہت سارے بچے خوش ہو رہے ہیں.
آج وہیں اور یہاں بے ہچک اپنے پلانٹوں پہ, مطلب اپنے گوٹ کے پلانٹ پر آتی ہیں, پانی بھرتی ہے.
ہم جاتے ہیں خبروں سے آگے.
میں ہوں نیلوفر مغل,
سمن خان,
سعدیہ زبرانجھا,
عمر فاروق,
چدرا ڈار,
گیتی آرانی,
مرتضیٰ زہری.
ہم ہیں وائس آف امریکہ.
کئی برس پہلے روس اور چین کو کیوں محسوس ہوا کہ انہیں ایک اتحاد تشکیل دینا چاہیے جو یورپ اور ایشیائی خطے میں تجارت اور معاشی تعاون بڑھانے میں مددگار ہو. یونیورسٹی آف ورجینیا سے منسلک تجزیہ کار ڈاکٹر طیب صفدر کہتے ہیں کہ حالیہ کچھ برسوں میں چین اور روس کی قربت بڑھنے کی بڑی وجہ دنیا میں طاقت کا وہ توازن ہے جس میں امریکہ واحد سپر پاور ہے.
بہت ساری اس کے اوپر ریسرچ ہے جو یہ کہتی ہے کہ چین اور روس کے قربت جو یہ بڑی ہے پچھلے بہت سے کچھ سالوں میں, اس کی ایک وجہ یہ ہے کہ وہ جو عالمی جو ایک آرڈر جس طرح آپ نے فرمایا گلوبل ورلڈ آرڈر ہے اس سے خوش نہیں ہے, اور وہ چاہتے ہیں کہ اس کو تبدیل کیا جائے. تو ہم پروگریسیولی ایک یونی پولر دنیا سے ملٹی پولر دنیا کی طرف جو ہے وہ موو کیے ہیں, جس میں روس اور چائنا دونوں اپنے آپ کو امپورٹنٹ اسٹیک ہولڈرز کنسیڈر کرتے ہیں. اینڈ دے آر انہیپی, اور دے ور انہیپی ود دا یونیپولر ورلڈ آرڈر, جس میں امریکہ جو ہے وہ عالمی طاقت, انکنٹیسٹڈ عالمی طاقت تھا.
طیب, یہ جو اب ایس سی او کا اجلاس ہے وہ ایک ایسے وقت میں ہو رہا ہے جب دنیا میں دو جنگیں جاری ہیں, اس میں روس ایک میں فریق ہے, تو کیا یہ فورم جو ہے وہ مغربی طاقتوں, امریکہ اور اس کے اتحادیوں کا, اس کا مقابلہ جو ہے وہ کر سکتا ہے؟
دیکھیے, توقع تو یہی تھی میرے خیال میں چین اور روس کی کہ یہ ایک آلٹرنیٹ جو ہے وہ ایمرج کرے گا, اسپیشلی یوریشیا کا جو خطہ ہے جس میں سینٹرل ایشین اسٹیٹس شامل ہیں, جس میں ایران شامل ہے, جس میں پاکستان اور بھارت شامل ہیں. سو ایک ریجنل جو ہے وہ ایک کاؤنٹر ویٹ کی طریقے سے اس کو جو ہے وہ ڈیولپ کیا جائے. لیکن کیونکہ ایس سی او کے اپنے ممبران جس طرح پاکستان اور انڈیا, بلکہ انڈیا اور چائنا کے آپس کے بہت سارے مسئلے ہیں, سو اس کو افیکٹو ہونے کے لیے जो है वो एक इफेक्टिव ऑर्गेनाइजेशन के तौर पे उभरने में बहुत सारे चैलेंजेस हैं। कुछ इसमें जो है खित्ते के अपने अंदर के जो है चैलेंजेस हैं, कुछ जो है उसमें खित्ते के बाहर के चैलेंजेस हैं, जिसकी वजह से इसकी इस इदारे की जो जो एक स्ट्रेंथ है वो उस तरह से नहीं सामने आ सकी जिस तरह मेरा ख्याल है चीन खास तौर पे चाहता था कि इस इदारे को फाल जो है वो बनाया जाए। इसी तरह ये जिस तरह आपने फरमाया, देखें इसमें समझने वाली बात ये भी है कि रूस की तरफ से क्या है जरूरी इस मौके पे दिखाना, जबकि वो जिस तरह आपने फरमाया यूक्रेन में जंग में पिछले साल दो साल से जो है वो लगा हुआ है। देखें रूसी हुकूमत या रूसी सदर के लिए ये दिखाना जरूरी है कि हम बिल्कुल आइसोलेटेड नहीं है। इवन दो जिस तरह आपने फरमाया मगरब और स्पेशली अमेरिका ने उनके ऊपर सैंक्शंस लगाई हैं, लेकिन फिर भी रूस की अपनी एक पहचान है दुनिया में। और जो ये मल्टीलैटरल इवेंट्स होते हैं जिस तरह SCO है, उसमें एक इस जो है वो एक मौका मिलता है ये दिखाने के लिए कि हम अकेले नहीं हैं, हमारे भी दोस्त जो है वो और ममालिक हैं दुनिया में। सो आप हमारे ऊपर पाबंदियां लगा सकते हैं, लेकिन इसका ये मतलब नहीं कि हमारे पास कोई जो है वो सपोर्ट दुनिया में नहीं है। तो इसको इस तनाजुर में देखना भी अपार्ट फ्रॉम द प्रैक्टिकल इम्पोर्टेंस ऑफ SCO, इस तनाजुर में देखना भी जो है वो इंतहाई ज़रूरी है।
ये बताइए रीजन की सतह पर अगर हम देखते हैं तो SCO क्या कोई ऐसा कोई बड़ा इनिशिएटिव ले सका है, कोई मंसूबा कर सका है प्रैक्टिकली?
देखिए एंटी टेररिज्म की तौर की के हद तक तो जो है वो एग्रीमेंट्स हुई हैं जिनके ऊपर जो है वो सारे ममालिक ने जो है वो एग्री किया है, लेकिन जिस तरह मैंने पहले गुजारिश की थी ये उस तरह से फाल इदारा परहैप्स नहीं बन सका जिस तरह ओरिजिनली इसके ख्याल था कि ये बन सकता है। बट स्टिल हम जब देखते हैं कि ये मल्टीलैटरल ऑर्गेनाइजेशंस जो होती हैं जिनमें मुख्तलिफ और मल्टीपल ऑब्जेक्टिव्स होते हैं, जिस तरह SCO के ऑब्जेक्टिव्स शुरू जो है वो एंटी टेररिज्म से हुए, लेकिन उसके अंदर इकोनॉमिक ऑब्जेक्टिव्स भी जो है वो शामिल हो गए। तो इन इदारों का जो है वो इम्पैक्ट डिपेंड करता है बहुत सारे मुख्तलिफ जो है वो फैक्टर्स के ऊपर। और जिस तरह मैंने गुजारिश की, क्योंकि जो मेंबर स्टेट्स अब हैं उनके आपस के इख्तलाफात हैं, चाइना ने अपना बेल्ट एंड रोड इनिशिएटिव भी लॉन्च किया है, सो इकोनॉमिक तौर के ऊपर बेल्ट एंड रोड इनिशिएटिव सारे ममालिक सिवाय भारत के दे आर अ पार्ट ऑफ द बेल्ट एंड रोड इनिशिएटिव दैट वॉज लॉन्च बाई चाइना, तो वो अल्टरनेट्स मौजूद हैं। अब इसको इस बेल्ट एंड रोड के ज़माने में या दिहाई में SCO को किस तरह जो है उसकी इकोनॉमिक खास तौर पे या उसके मौशी जो जो असरात हैं उनको किस तरह जो है वो किया जाए, उसके अंदर शामिल किया जाए, ये एक चैलेंज है परहैप्स चीन के लिए सबसे ज़्यादा, बिकॉज चीन सबसे बड़ा जो है वो इकॉनमी और सबसे बड़ा मुल्क है जो SCO में शामिल है।
जो तैयब जो छोटे मुल्क हैं इसके रुकन हैं SCO के, जैसे नेपाल है, जैसे श्रीलंका है, उनको इससे क्या फायदा है?
देखिए जो छोटे ममालिक होते हैं सर वो उनके लिए इन बड़े मल्टीलैटरल ऑर्गेनाइजेशंस का या मल्टीलैटरल इंस्टीट्यूशंस का हिस्सा बनने का एक बहुत ज़रूरी या अहम पहलू ये होता है कि उसको आप एक काउंटर वेट के तौर पे यूज़ करते हैं बाकी बड़ी ताकतों के तनाजुर में। सो अगर हम फॉर एग्जांपल श्रीलंका को अगर देख लेते हैं, श्रीलंका के जो है हिस्टोरिकली वो भारत के एक तरह से शेडो के अंदर जो है वो रहते हैं, स्मॉल आइलैंड स्टेट नेक्स्ट टू अ ह्यूज कंट्री। सो श्रीलंका के ओवर द लास्ट डेकेड हमने ये देखा है कि श्रीलंका की हुकूमतें जो हैं अभी वाली भी और पहले भी, उन्होंने इस चीज़ को अपनी इस कमज़ोरी को डील करने के लिए बाकी बड़े ममालिक के साथ ताल्लुकात ज़्यादा जो है वो बनाए हैं। मसलन श्रीलंका की हुकूमत जो इससे पहले थी उसके चीन के साथ बहुत गहरे ताल्लुकात थे और जिसको भारत में पसंद नहीं किया जाता था। सो श्रीलंका या नेपाल जैसे ममालिक के लिए इन बड़ी ऑर्गेनाइजेशंस या इन बड़ी जो है वो जो जो एक बैंड्स होते हैं या इंटरनेशनल इंस्टीट्यूशंस होते हैं उनमें शामिल होने का एक बहुत बड़ी वजह यह है कि वो इसको एक स्ट्रैटेजी के तौर पे यूज करते हैं टू मेक श्योर कि जो बाकी बड़े ममालिक हैं उनके साथ जो उनके ताल्लुकात हैं वो किसी के ऊपर ज्यादा डिपेंडेंट ना हो और ये दिखाए कि हमारी जो है वो आलमी सतह के ऊपर अगर आप हमारे साथ कोई जो है वो प्रॉब्लम्स क्रिएट करेंगे तो हमारे पास भी फॉल बैक ऑप्शंस हैं या हमारे पास भी और दोस्त ममालिक मौजूद हैं।
शंघाई तआवुन तंजीम बुनियादी तौर पर दिफाई नोयत की तंजीम थी लेकिन अब इसका मकसद इलाकाई तरक्की तजारत बन चुका है। पाकिस्तान की इस तंजीम के रुकन ममालिक के साथ तजारती तल्लुकात किस नोयत के हैं और इनमें बेहतरी किस तरह से आ सकती है जानते हैं मोहम्मद साकिब की इस रिपोर्ट में।
पाकिस्तान शंघाई तआवुन तंजीम यानी SCO के 10 रुकन ममालिक में से एक है। SCO का शुमार दुनिया की बड़ी इलाकाई तंजीमों में होता है और पाकिस्तान 2017 में इस ऑर्गेनाइजेशन का रुकन बना था। SCO में शामिल चाइना पाकिस्तान का सबसे बड़ा ट्रेडिंग पार्टनर है। पाकिस्तान और चाइना की बाहमी तजारत गुज़िश्ता साल 15 अरब डॉलर के लगभग रही लेकिन SCO के सबसे बड़े मुल्क रशिया और पाकिस्तान के दरमियान तजारती ताल्लुकात अब इस्तवार होना शुरू हुए हैं और गुज़िश्ता साल पहली बार दोनों ममालिक की ट्रेड 1 बिलियन डॉलर को क्रॉस कर सकी। इंडिया भी SCO का हिस्सा है मगर इंडिया और पाकिस्तान के दरमियान बाहमी तजारत तकरीबन 5 साल से मुनक़ता है। दोनों मुल्कों ने पिछले साल दूसरे मुल्कों के रास्ते बमुश्किल 20 करोड़ डॉलर की तजारत की। इसी तरह पाकिस्तान और ईरान के दरमियान फॉर्मल ट्रेड लास्ट ईयर सिर्फ 35,000 डॉलर रही। SCO के सेंट्रल एशियन रुकन ममालिक से पाकिस्तान की तजारत में गुज़िश्ता चंद बरसों में इजाफा तो हुआ है लेकिन अब भी इसका कुल हजम 50 करोड़ डॉलर से भी कम है। एक तहकीक के मुताबिक SCO के रुकन ममालिक के दरमियान 2023 में 500 अरब डॉलर की बाहमी तजारत हुई जिसमें बड़ा हिस्सा तो चाइना और रशिया का था लेकिन पाकिस्तान का रुकन ममालिक से तजारत में मजमू हिस्सा 5% से भी कम है। माहिरीन का कहना है कि CPEC बनने और सेंट्रल एशियन कंट्रीज को इसके जरिए बहिरे अरब तक रसाई मिलने से पाकिस्तान ज्यादा मुआशी फायदे समेट सकता है और इसकी SCO ममालिक से तजारत बढ़ने से इलाकाई सतह पर भी तजारत में इजाफा हो सकता है।
SCO समझने की हमारे पास एक न्यू अपॉर्चुनिटी है जिसके थ्रू हम मुख्तलिफ मार्केट्स तक एक्सेस हासिल कर सकते हैं खास तौर पे सेंट्रल एशियन रिपब्लिक्स जो आपको पता है SCO का भी पार्ट है और हमारी गवर्नमेंट का भी जो है वो क्या नाम है इस पे है एतमाद कि इन नॉन ट्रेडिशनल मार्केट्स में हम अपनी प्रोडक्ट्स को अच्छी तरीके से पेनिट्रेट करवा सकते हैं। जो अगर मैं इस रीजन की बात करूँ चाइना के साथ तो ऑलरेडी हम FTA में हैं बट अगर मैं सेंट्रल एशियन रिपब्लिक्स की बात करता हूँ तो उसमें खास तौर पर हमारी हॉर्टिकल्चर प्रोडक्ट्स हैं जिनकी पेरिशेबिलिटी इशू है ठीक है उनको हमें जल्दी वहाँ तक पहुँचाना है तो बेटर कनेक्टिविटी और डीपर इकोनॉमिक कोऑपरेशन के साथ हम उन मार्केट्स में खासतौर पर अपनी हॉर्टिकल्चर एक्सपोर्ट्स को बढ़ा सकते हैं। सेकेंड टेक्सटाइल है सर्जिकल आइटम्स हैं जिनकी बहुत ज़्यादा डिमांड है।
इस वक्त पाकिस्तान की ज्यादातर ट्रेड अमेरिका यूरोपीय यूनियन और अरब ममालिक के साथ होती है लेकिन माहिरीन का कहना है कि SCO ममालिक के साथ तजारती ताल्लुकात बढ़ाने से पाकिस्तान की मुआशी मुश्किलात कम हो सकती हैं और साथ ही इसका खित्ते में सिफारती और सियासी असर और रसूख भी बढ़ सकता है।
सबसे पहली वजह से हमने ट्रेड रूट की बात की बेटर मार्केट एक्सेस मिलेगी हमें ठीक है हमें भी और उन्हें भी जो सेंट्रल एशियन रिपब्लिक से वो लैंडलॉक कंट्रीज हैं ठीक है थ्रू दिस इंफ्रास्ट्रक्चर दे कैन एक्सेस ऑल टुवर्ड्स मिडिल ईस्ट ठीक है जहाँ जो ऑयल की नीड्स मेजरली दुनिया की पूरी कर रहा है तो इस इंफ्रास्ट्रक्चर को यूज़ करते हुए उनको जो फ़ायदा होगा मेनली वो उनको एक्सेस मिल जाएगी शॉर्टेस्ट रूट हम प्रोवाइड कर रहे हैं इस कॉन्टेक्स्ट में। सेकंड ये कि हम उससे रेवेन्यू जनरेट कर सकते हैं हमारा ट्रांसपोर्टेशन और लॉजिस्टिक सेक्टर से जो है वो ग्रो अप हो सकता है। सेकेंड हम फीसिस इससे जो है या टैक्सेस में हम रेवेन्यूज मजीद इसमें एडिशनल हासिल कर सकते हैं।
SCO के रुकन ममालिक के दरमियान फ्री ट्रेड एरियाज नए बैंकिंग सिस्टम के क्याम एनर्जी क्लब बनाने एक करेंसी के इस्तेमाल और ग्लोबल फाइनेंशियल स्ट्रक्चर की तब्दीली जैसे कई तजावीज सामने तो आ चुकी हैं लेकिन अब तक इस जानब कोई खास पेशकश नजर नहीं आती। देखते हैं कि इस बार रुकन ममालिक इन मामलों पर क्या पेशकदमी करते हैं। मोहम्मद साकिब वॉइस ऑफ अमेरिका कराची।
इसके साथ ही शो का वक्त खत्म हुआ। इस्लामाबाद से आसिम अली राना को इजाजत दीजिए। मजीद खबरों के लिए विजिट कीजिए voaurdu.com पर और हमारे सोशल मीडिया प्लेटफॉर्म्स।
د بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساوو هغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو مونږ ته چې کله نیمګړی قصه ویل کیږي مونږ پر باور بیلو د کڑکېچ پښيبو کې زمون خوبونه امیدونه او د غره سباوند لپاره زمون ارزوګانې آزادې میډیا ته اړتیا لري په وایس اف امریکا کې مون تاسو ته داسې خبرونه راوړو چې د کتلو لپاره خلک د خطر سره مخامخ کوي مون نړۍ سره یو ځای کوو او رښتیا سره یې پیوست کوو په وایس اف امریکا کې مون تاسو ته پوره عکس درخایو
پانه په خپل موبایلونو کې د ان ټی ایچ لینک اپ د لاري خلاصونه شي د دې طریقه به تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شي چې داغه اپ ډاونلوډ کړئ او له هغه ځایه څخه د ډی وی ویب پانه وګورئ
د ان ټی ایچ لینک اپ ډاونلوډ اولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور پرانځئ او که له تاسو سره انډراید فون وي نو تاسو ګوګل ستور پرانځئ لا هغه ورسته لټون کی ان ټی ایچ ا لینک ولیکي او دا غا اپ ډاونلوډ په دویم پړاو د آی اګری ثنې کی خاګي او بیا د فلګ لاندې د کنیکټ ثنې کی خاګي او په دریم پړاو کې بیا د اوکی ثنې یا پټ کی خاګي لکه نکته دوه ورسته تاسو د وی وی پانا فانسي او د خپل پخې پرونی وګوري
او له هغه ځایه تاسو کولی شئ چې د خپل پخې ټول پروګرامونه ریپورتونه او لیکنې ولولئ او وګورئ
سروسی د بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساوو هغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو مونږ چې کله نیمګړی قصه ویل کیږي مونږ پر باور بیلو د کڑکېچ پښيبو کې زمون خوبونه امیدونه او دا غره سباوند لپاره زموږ ارزوګانې آزادې میډیا ته اړتیا لري په وایس اف امریکا کې مون تاسو ته داسې خبرونه راوړو چې د کتلو لپاره خلک د خطر سره مخامخ کوي مون نړۍ سره یو ځای کوو او رښتیا سره پیوست کوو په وایس اف امریکا کې مون تاسو ته پوره عکس درخایو
پانه په خپل موبایلونو کې د ان ټی ایچ لینک اپ د لاري خلاصونه شي د دې طریقه به تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شي چې داغه اپ ډاونلوډ کړئ او له هغه ځایه څخه د ډی وی ویب پانه وګورئ
د ان ټی ایچ لینک اپ ډاونلوډ اولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور پرانځئ او که له تاسو سره انډراید فون وي نو تاسو ګوګل ستور پرانځئ له هغه ورسته لټون کی ان ټی ایچ ا لینک ولیکي او دا غا اپ ډاونلوډ په دویم پړاو د آی اګری ثنې کی خاګي او بیا د فلګ لاندې د کنیکټ ثنې کی خاګي او په دریم پړاو کې بیا د اوکی ثنې یا پټ کی خاګي لکه نکته دوه ورسته تاسو د وی وی پانا فانسي او د خپل پخې پرونی وګورئ
او له هغه ځایه تاسو کولی شئ چې د خپل پخې ټول پروګرامونه ریپورتونه او لیکنې ولولئ او وګورئ
Thank you. در گزارش سال 2024 شاخص جهانی گرسنگی که روز یکشنبه نشر شد، افغانستان در میان 127 کشور با 30.8 امتیاز به رتبه 116، دو رتبه پایین‌تر نسبت به شاخص گرسنگی سال گذشته که 114 بود سقوط کرد. وزارت امر به معروف و نهی از منکر طالبان روز دوشنبه 14 ماه اکتبر تعهد کرد که قانونی را تطبیق خواهد کرد که رسانه ها را از پخش تصاویر زندجان ها منع می کند. و در برنامه روایت امروز در رابطه با بلند رفتن سطح فقر و مشکلات اقتصادی مردم صحبت می کنیم. بیننده این برنامه از صدای امریکا باشید.
های عزیز و شنونده های گرامی سلام، فوزی احسان هستم و در برنامه روایت امروز میزبان هستم. البته در نیم ساعت بعد در رابطه با مشکلات اقتصادی افغانستان و افزایش رقم گرسنگی در کشور صحبت میکنیم. البته طبق گزارش بانک جهانی گرسنگی در افغانستان افزایش یافته و باز هم وضعیت اقتصادی مردم در وضعیت خوبی قرار نداره. در این برنامه با مهمان برنامه احمد سیار قریشی، آگاه امور اقتصادی و بانکداری که مهمان برنامه هستن، صحبت میکنیم. اما قبل از اینکه بریم و با مهمان برنامه بحث را آغاز کنیم، توجهتان را به سه خبر از افغانستان جلب میکنم. وزارت امور امر به معروف و نهی از منکر طالبان روز دوشنبه 14 اکتبر تعهد کرد که قانونی را تطبیق خواهد کرد که رسانه ها را از پخش تصاویر زندجان ها منع می کند. سیف الاسلام خیبر، سخنگوی وزارت امر به معروف و نهی از منکر طالبان، به خبرگزاری فرانس پرس گفته است که این قانون به گونه تدریجی تطبیق خواهد شد. او گفت که به مردم تنها تفهیم خواهد شد که پخش تصاویر زندجان ها مخالف شریعت اسلام است، اما گفت در تطبیق این قانون از جبر کار گرفته نمی شود. در قانون امر به معروف و نهی از منکر طالبان که در سطح بین المللی به پیمانه گسترده مورد انتقاد قرار گرفت، مسئولان رسانه ها به نشر مطالب مطابق شریعت نبودن توهین مسلمانان در مطالب و نشر مطالبی که عکس های زنده در آن نباشد مکلف شدند. اما با این حال مقام ها و اداره های حکومت طالبان به گونه منظم ویدیوها و عکس های رویدادهای مختلف و مقام های آن گروه را در شبکه های اجتماعی نشر می کنند. محکمه عالی حکومت طالبان گفته است که 15 نفر به شمول 2 زن را در 3 روز گذشته در ولایت‌های خوست، میدان وردک و کنر به اتهام‌های مختلف در محضر عام شلاق زدند. در تازه‌ترین مورد، طالبان روز سه‌شنبه 15 اکتبر 2 مرد را در ولسوالی زازای میدان ولایت خوست به اتهام لواطت در محضر عام 30 و 35 شلاق زده و یکی از آنان را به 2.5 سال و دیگری را به 1 سال زندان محکوم کردند. محکمه عالی حکومت طالبان همچنین گفته است که حکم تعزیری بر 5 نفر به شمول 1 زن در ولایت میدان وردک تطبیق شده است. به گفته طالبان این افراد به اتهام دزدی، روابط نامشروع و سایر جرایم شلاق زده شدند و حدود 500 سرباز سابق قطعات ویژه اردوی افغانستان که در کنار بریتانیها در افغانستان جنگیدند، در حالی که در گذشته درخواستشان به انتقال به بریتانیا رد شده بود، اکنون واجد شرایط برای آمدن به آن کشور شدند. در حالی که در گذشته ادعا شده بود که چنین اسنادی وجود ندارد، معلومات تازه در قبال 1/4 حدود 2000 قضیه مربوط به این سربازان نشان می‌دهد که این سربازان توسط حکومت بریتانیا در افغانستان استخدام شده و به آنان معاش پرداخته شده بود. دستور بررسی این مدارک توسط حزب محافظه‌کار در ماه فوریه صادر شد. سلام مجدد، طوری که گفتیم در برنامه امروز در رابطه با وضعیت اقتصادی مردم در افغانستان صحبت میکنیم. البته طبق گزارش سال 2024 شاخص جهانی گرسنگی که روز پنجشنبه نشر شد، افغانستان در میان 127 کشور با 30.8 امتیاز بر رتبه 116 سقوط کرده و این دو شاخص کمتر از سال گذشته است که گرسنگی بیشتر در افغانستان نشان می‌دهد. مهمان گرامی ماده برنامه احمد سیار قریشی هستند و آقای قریشی در رابطه با دلایل این وضعیت و راه‌های حل صحبت می‌کنیم. آقای قریشی سلام به شما، خوش آمدین به برنامه، تشکر از وقتتان.
تشکر، زنده باشین.
ممنون حضورتان. البته ما سوال اول از شما، اول خود شما چه فکر میکنین؟ چقدر این گزارش هایی که نشر میشه در رابطه با وضعیت اقتصادی مردم افغانستان و گرسنگی در او کشور چقدر معتبر است؟ در حالی که افغانستان در افغانستان اصلا امکانات بررسی، نظارت، ارزیابی، تحقیق وجود نداره، رسانه ها دسترسی ندارن، به نظر شما چقدر چون این شاخص های میتواند معتبر باشد؟
بسم الله الرحمن الرحیم، اول سلام خدمت شما، بینندگان شما و همکاران تکنیکی شما. در قدم اول این ارقام بسیار مشکل است که ما این را تایید کنیم، چرا که ما خودم شخصا تقریبا مدت 9 ماه است که داخل افغانستان به خاطر کار رفت آمد دارم و تا جایی که قسمی که این راپورها نشر میشه، یعنی ما گفته نمیتونیم که حالت اقتصادی افغانستان در یک وضعیت بسیار خوب قرار داره، ولی به این شکل که اینا راپورها را نشر میکنن که فکر کنم یک مقدار زیاد پوشش سیاسی داره، به او اندازه هم وضعیت خراب نیست. جای شک نیست که پس از سقوط جمهوریت ما مشکلات در قسمت سکتور مالی، در قسمت پرداخت معاشات و دیگر حرکات اقتصادی بودیم، ولی به صورت کل اگر بگویم به او اندازه مشکلات وجود نداره. و در پولی ازی فراموش نکنیم که افغانستان 4 دهه درگیری های جنگ های مختلف و زدبند های مختلف سیاسی بوده. اگر ما ببینیم افغانستان متاسفانه در 40 سال گذشته 4.4 تریلیون دلار از دست داده، یعنی 1 تریلیون شما 1000 میلیارد میشه، یعنی یک رقم بسیار زیاد است. و در 20 سال گذشته دیدیم که تقریبا 140 میلیارد در ریکانستراکشن یا زیربنای افغانستان به مصرف رسید و 850 میلیارد در اقتصاد افغانستان به مصرف رسید. و اگر ببینیم افغانستان در مو نقطه صفری که بود، پس ما برگشتیم به نقطه صفری، با وجود از اینکه ما یک مقدار شاهد دستاوردها در افغانستان بودیم در زمان جمهوریت، ولی اگر ما یک نگاهی کنیم که تولید ناخالص داخلی افغانستان از سال 1960 تا سال 2022 به طور اوسط اگر ببینیم تقریبا 7.6 میلیارد دلار بود که در سال 1960 یعنی پایین ترین تولید ناخالص داخلی را داشتیم، تقریبا 500 میلیون دلار. و در سال 2014 ما شاهد یک رکود بسیار بالا بودیم که تقریبا او به 20.5 میلیارد دلار رسید. و ای اگر ما ببینیم به شکل طبیعی نبوده، به شکل تصنعی بوده. اگر ما به شکل طبیعی می بودیم، ما امروز باید یک دوچار مشکلات اقتصادی نمی بودیم. و اگر تولید ناخالص داخلی سرانه را ما مقایسه کنیم از سال 2002 تا سال 2022 به طور اوسط تقریبا 476 دلار بود که در سال 2004 به پایین ترین سطح قرار داشتیم که 338 دلار بود و در سال 2013 دوباره ما یک افت بالایی داشتیم که تقریبا به 582 دلار یعنی تولید ناخالص داخلی سرانه می رسید. و در سال 2022 شاید تقریبا 372 دلار بودیم. یعنی تمام نوسانات که ما شما می بینیم در اقتصاد خود، یعنی به شکل اقتصاد ما به شکل طبیعی نبوده. و در پولوی ازی چیزی که خیلی مهم است ایست که بگیم که در 20 سال گذشته ما نتانستیم که از فرصت هایی که بر افغانستان فراهم شد در قسمت
صنعت ما، تولید ما، صادرات ما و همچنان زراعت افغانستان، یعنی سه عامل عمده که تولید ناخالص داخلی یک کشور را تشکیل میده، که عبارت از زراعت است، صنعت است، خدمات است، ما به شکل طبیعی نتونستیم که این را سرپای استاده کنیم. در 20 سال گذشته ما 85% بودجه ملی ما شما توسط کمک های خارجی تمویل می شد، که ما شاید 8.5 را 9 میلیارد دلار بدیم سالانه، و تقریبا او بیشتر از 55% از تولید ناخالص داخلی افغانستان تشکیل می داد او پول ها. و وقتی که جمهوریت سقوط کرد و امارت اسلامی روی کار آمد، ما شاهد یک سقوط بسیار بد اقتصادی شدیم که تمام عناصر اقتصادی ما، چی از لحاظ مایکرو اکونومیک و مایکرو اکونومیک، هر دویش آسیب پذیر ساخت. و از سال 2021 تا اکنون 4.5 میلیارد دلار توسط سازمان ملل متحد داخل افغانستان آمده به خاطر بحران انسانی، با وجود از اینکه ما نتونستیم که مثلا سطح فقر پایین بیاریم یا سطح بیکاری را پایین بیاریم و قدرت خرید مردم را بهتر بسازیم، سطح اجتماعی مردم را بهتر بسازیم، ولی ما شاهد از این بودیم که تعداد زیاد مردم از افغانستان خارج شدن و سرمایه خود انتقال دادن. ولی باید از یک نقطه را بگویم که واقعا یکی از دستاوردهایی که امارت اسلامی اینا انجام دادن ایست که اینا تانستن که بسیاری از پروژه های زیربنایی را، چی از قبیل مثلا معدن، چی از قبیل مثلا زراعت یا مهار ساختن آبهای افغانستان و در
قریشی، ببخشید که گفتونم قطع کردم، گزارش هایی را که شما سیاسی میگین، گزارشی را که گفتین چندان و قدر قابل اعتبار نیستم، همین گزارش ها به اساس کدام معیارها در افغانستان تعیین میشه که این معیارها چرا نمیتونه که امو اعتبار گزارش دهی اصلا اعتبار همین معیارها چقدر است و چقدر میتونه گزارش با اعتبار بسازه؟
به نظر من فکر کنم که در 20 سال گذشته افغانستان یک کشور عقب مانده به اصطلاح نگه داشته شده و همیشه کوشش کردن، چی سیاسون افغانستان بوده در 20 سال گذشته که در فساد و در مسائل نپوتیزم و کرونیزم دخیل بودن و از فرصت ها را استفاده نکردن، و همچنان مثلا دونرها و جامعه جهانی به خصوص ایالات متحده آمریکا نخواسته که ما به حساب همبستگی داشته باشیم. همیشه خواستن که ما وابسته باشیم، یعنی یک کشور فقیر باشیم، یک کشور باشیم که نتونیم از صنعت خود استفاده کنیم، از تولید خود استفاده کنیم، ما نتونیم که مثلا حتی ذخایر خود به شکل درست استخراج کنیم. و امروز هم ما در حدود 300 میلیون دلار به کشورهای همسایه خود عرضه میکنیم که برق افغانستان تمویل شود، در حالی که افغانستان بین 75 الی 80 میلیارد متر مکعب آب داره که ما میتونیم که برق آبی داشته باشیم، ما میتونیم برق حرارتی داشته باشیم، ما میتونیم برق بادی داشته باشیم. یعنی در افغانستان به صورت کل من فکر کنم که امی بازی های سیاسی باعث شده که واقعا اقتصاد ما را بسیار زیاد متاثر بسازه و ما یک کشور همیشه به حساب وابسته باشیم. من زمو خاطر پیشتر به شما اشاره کردم، در 40 سال گذشته ما 4 تریلیون و 400 میلیارد دلار از دست دادیم، یعنی این یک رقم کوچک نیست، یک رقم بسیار زیاد بزرگ است.
این مسئولیت رهبری خود افغانستان است، حکومت افغانستان، یا شما بیشتر مسئولیت به دوش نهادهای بین المللی مندازین؟
به نظر من تا جایی که من مطالعه کردیم و تا جایی که مثلا ما در افغانستان بودیم، هم مسئولیت اول در قدم اول از ما افغانا بوده، چی در زمان حکومت آقای حامد کرزی بود و چی در زمان آقای اشرف غنی بود. به اصطلاح عمو فساد گسترده باز بر میگرده و پلان هایی که یک پلان استراتژی ملی و یک پلان استراتژی خوب سرمایه گذاری خارجی ما نداشتیم. و شما وقتی که به دوائر دولتی می رفتین، کاغذپرانی یا بیوروکراسی به حد اندازه زیاد بود، و اگر شما می خواستین که یک پروژه مثلا صنعتی را یا تولیدی را شما برای پرتین، یا فرض مثال حتی میخواستین که شما یک معدن استخراج کنین، اول خواست پیش شما یک مقدار پولی بسیار بزرگ خواهش میشد از پیش شما. و این به خاطر این میگم که بعض راپورهای تا وجود داره که در اون وقت زمان جمهوریت بود.
قریشی، اگر از جمهوریت بگذاریم، وضعیت فعلی را شما چگونه میبینین؟ به نظر شما فعلا وضعیت مردم چگونه است؟ آیا مردم واقعا در وضعیت بحرانی هستند، با فقر دست و گریبان هستند، با در نظر داشت بیکاری، به خصوص بیکاری زنان؟
سوال شما را من چه جواب میتونم که من نه استاذ اقتصاد، ما مو وقتان در حالت فقر بودیم از سال 2001 یا سال 2002 و حالا ما در فقر هستیم. دلیلش هم برای شما میگم، به خاطر وقتی که اگر اونا از سال 2001 8 یا 9 میلیارد دلار هر سال بر ما نمیداد، شما باور کنین که ما امروز هم در موالت بودیم. و تفاوت دیگه ایش ایست که در او زمان طبعا نامنیتی در 34 ولایت افغانستان وجود داشت، ولی امروز مثلا نامنیتی یا بیامنیتی وجود نداره. و ما به این باور هستم و من میفهم که ما مشکلات اقتصادی فعلا داریم، یعنی من نمیگم که در افغانستان مشکلات وجود نداره، ولی ما باید است که از یک جای شروع کنیم که به شکل طبیعی ما بالای پای خود استاد شویم. فراموش نکنیم که اگر ما مطالعه کنیم تاریخچه اروپا را بعد از جنگ دوم جهانی، یعنی امو پروژه مارشال یا 13.5 میلیارد دلار که ایالات متحده آمریکا برای اتحادیه اروپا داد، شما امروز ببینین که اقتصاد اروپا به کجا رسیده. یعنی اونا اکتفا به کمک های خارجی نکردن، اونها از صنعت خود کار گرفتن، از تولید خود کار گرفتن، از منابع طبیعی که داشتن کار گرفتن، و ما هم نیاز به چنین کار داریم. و من فکر کنم البته بعضی از قراردادهایی که صورت گرفته در زمان امارت اسلامی که تا هنوز ما اتو قابل لمس نتایج ندیدیم، ولی بالای اوراق امضا شده، مثلا پروژه تاپی عملا آغاز شد در ولایت هرات، مثلا پروژه خوشتیپه تقریبا فاز دومش شروع شده که بیشتر از 600 میلیارد افغانی هزینه ازی است که ایره دولت خودش از بودجه ملی خود تمویل میکنه، و تقریبا ما در حدود 1000 فابریکه جدید در افغانستان فعالیت آغاز به کار کردن بعد از سقوط جمهوریت. و در پولوی ازی مثلا یک مقدار معادن افغانستان البته به شکل
به نظرتان آقای قریشی ببخشین، به نظرتان این پروژه هایی بود که در زمان جمهوریت آغاز شده بود و ادامه امو پروژه هاست، چرا این پروژه ها اگر مشکل گشا باشد در وقت کارگر نبود؟ یعنی پروژه هایی که آغاز شده بود و در پالوی از این سطح ها پروژه دیگه بود، چیزایی را که شما گفتین در زمان جمهوریت بیشتر از این پروژه ها بود، اما تا امروز کمک نکرده ادامه این پروژه ها لباس هم روی کار گرفته شده. گفتم میشه که مثلا معادن بیشترین عایداتش میره به کشورهایی که قرارداد بسته کردن، شما این را چی فکر میکنین؟
خب ما پروژه مثلا مس عینک طبعا در وقت جمهوریت امضا شد و در اون وقت هم او پروژه به خاطر مسائل امنیتی و همچنان لویالتی فیزی بسیار زیاد بالا بود که وزارت معادن و پترولیم به امضا رسانده بود با شرکت چینایی ها، و حتی مثلا خالیگاه حقوقی در او وجود داشتک از لحاظ حقوقی و همچنان از لحاظ مالی که ما او قرارداد مطالعه کردیم خودم شخصا. ولی آله امارت طالبا دوباره به اصطلاح امو تجدید نظر که کردن و صحبتایی که با کشور چین داشتن و پروژه های دیگه اونا دوباره آغاز کردن، میخواین که از این پروژه به اصطلاح منفعت بر افغانستان به دست بیاره. ولی طبعا یعنی ما گفته نمیتونیم که در ظرف 3 سال تغییرات مثبت بیاید. یعنی نقطه به اصطلاح تمرکز ما ایست که یعنی در 20 سال گذشته اگر ما میتونستیم که بیشتر به نقاط یا بخشایی را که ما بر شما گفتم تمرکز میکردیم، ما امروز از یک بسیار موقعیت خوب هم سیاسی و هم اقتصادی برخوردار میبودیم. ولی اکنون فعلا امارت اسلامی طالبان یکی از چالش های بزرگ و عمده را که ما مطالعه کردم و میبینم ایست که اینا با امو بازی های سیاسی فعلا درگیر هستن. و بازی های سیاسی شما میفهمین که هر حرکت سیاسی که مثبت باشه حرکت اقتصادی مثبت داره، حرکت بسیار خوب مثبت داره. و اگر اینا بتونن که فعلا با منطقه فرض مثال آسیای مرکزی رابطه بسیار خوب دارن و با مثلا اقتصاد دوم بزرگ جهان که مثلا رقیب ایالات متحده آمریکا هم چین است با اونا رابطه خوب دارن، اگه اینا بتونن که رابطه خود با ایالات متحده آمریکا و همچنان با دیگر هم پیمانانش روی کنار بگذارن و اینا بتانند که به توافق برسن، ما متعقل هستم که و ما 100% میگم که در افغانستان واقعا که یک انقلاب سیاسی اقتصادی بسیار خوب برای خواهد افتاد و این مشکلات
آقای قریشی انقلاب اقتصادی را کی پیش خواهد برد؟ شما در جریان هستین، پیشتر اشاره کردین که تعداد زیادی از نیروی انسانی افغانستان فرار کرده، اگرچه گفتین امنیت تامین است، اما تا بال یک سرمایه گذار عمده آماده نشده که در افغانستان بیا سرمایه گذاری کنه، جای کار ایجاد شوه، کاریابی شوه. شما چه فکر میکنین با این وضعیت؟ چرا این وضعیت ادامه یافته؟
ببینین، برای یک کسی که سرمایه گذار است و پول خود می سرمایه گذاری میکنه، طبعا اونا هیچ وقتی خطر نمیگیرن که مثلا بیاین فرض مثال 1 میلیارد یا 2 میلیارد یا 5 میلیارد یا 10 میلیارد در یک کشوری که هنوز به رسمیت شناخته نشده و بیشتر کلگی به این حراس است که اگر ما بیایم باز ما تعذیر شوم توسط ایالات متحده آمریکا یا مثلا پیمانانش، جای شک نیست. او خو یک چالش بسیار عمده است، از اون خاطر است که مثلا در افغانستان سرمایه گذاری که باید صورت میگرفت و قبلا بزرگترین چالش امنیتی بود که فعلا اون چالش از بین رفته و هم پروژه تاپیرم که آغاز نمیشد و در سال 2016 امضا شد و آغاز نشد، یکی از دلایلش مسائل امنیتی بود و در پلوی ازی کشور همسایه شرقی ما که پاکستان هیچ وقت نمیخواد و از او هیچ کدام برنامه نداره که پروژه آغاز شوه و آغاز نمیشد، ولی در قسمت شما هم نظر هستم و باید است که امارات اسلامی در قسمت کادرا قبلا در جمهوریت همچنان مثلا یک کسی که دکتر می بود او را دکتر طب بود او را می آوردن در وزارت تجارت یا مثلا در وزارت اقتصاد یا مثلا در بانک مرکزی. اینا هم باید است که در رأس کار کسایی که تخصص دارن، البته پیشنهاد من نه کسایی که مثلا در فساد دخیل بودن در وقت جمهوریت و ابتکار نکردن و کار نکردن، کسانی که مثلا تخصص دارن در بخش‌های مختلف، کسی که مثلا انجینیر است در بخش انجینری، کسی که دکتر اقتصاد در بخش مثلا اقتصاد، اگر برشان زمینه فراهم شود، من فکر کنم که این بهتر خواهد بود و کارها فکر کنم بهتر خواهد پیش رفتک. ولی در صورت کل ما دمیال که ما میبینیم، فرض مثال بودجه ملی افغانستان تقریبا توسط عواید گمرکات افغانستان تمویل میشه. قبلا شما شاهد از بودیم که در پارلمان افغانستان یکی از وزرای سرپرست خودشان به زبان خود گفتن که ماهانه روزانه 8 میلیون دلار از گمرکات افغانستان حیف میل میشه. ایره شما اگه ضرب بزنین سال تقریبا 1.5 میلیارد دلار میشه و کشوری که به اصطلاح همیشه فقیر بوده و بودجه ملیش توسط کمک های خارجی تمویل میشد، یعنی 1.6 میلیارد دلار به جیب افراد میرفت، ولی امروز بیشترین مثلا عوایدی که جمع آوری میشه که در بودجه ملی.
اما آقای قریشی، سطح فقر پایان نامده افغانستان با همه چیزایی که شما میگین، دلیل از اینکه حداقل دمو چیزی که بود و وجود نمانده، چرا مثلا سطح فقر باز هم بالا میره؟ گرسنگی، نیاز به کمک ها؟
ببینین، حالا شما خود نمیتونین که تمام تصویر اقتصادی افغانستان اگه وقتی که در 20 سال تغییر نکرد، شما در 3 سال تغییر بدین و در پلوی ازی ام خود چالش های سیاسی که فعلا وجود داره که حکومت میگین یا دولت میگین یا نظام موقت میگین، فعلا اینا را هیچ کس به رسمیت تا بال نشناخته، صرف فعلا صحبت هایی که صورت میگیره روی میز است. اگر مثلا اینا میرن به کشورهای آسیای مرکزی، اگر اینا مثلا میاین به ترکیه، اگر اینا میرن به قطر، صرف روی از او وجود داره و تقریبا در حدود 7 میلیارد ذخایر ارزی افغانستان فعلا منجمد است پیش ایالات متحده آمریکا که 3.5 میلیاردش در بیانیت هست در اونجا است و حتی از فایده از او که تقریبا
بیتر از وقت بسیار کم است، یکی دو سوال دیگر هم بعد از یک وقفه کوتاه از شما میپرسم.
انگلیسی برای او، انگلیسی برای آنها، انگلیسی برای همه.
This is New York City.
انگلیسی برای همه از صدای امریکا، برنامه برای یادگیری زبان انگلیسی در تمامی سطوح با یادگیری زبان انگلیسی پل ارتباطی بین فرهنگ ها باشید. از فرایند یادگیری در کنار خانواده و دوستان خود لذت ببرید. تمرین کنید و مهارت خود را ارتقا دهید. از هر لحظه یادگیری لذت ببرید. برنامه انگلیسی برای همه صدای آمریکا با زودی با قسمت های جدید. این برنامه برای شماست.
بازم خوش آمدین آقای قریشی. حدود 3 دقیقه دیگه به ختم برنامه مانده. کوتاه یک سوال اگه جواب بدین که عدم فعالیت های اقتصادی و بیکاری زنان چه تأثیری داشته بالای اقتصاد افغانستان و همچنان به نظر شما چگونه میشه که راه حل پیدا کرد به مشکلات اقتصادی افغانستان؟
طبعا شما اگر مثلا در یک جامعه میبینین بخش اوناس هست یا ذکور هست، اینا میتونن که در اقتصاد یک کشور شامل باشن و به اونجا اشتراک کنن و تغییرات در رشد تولید ناخالص داخلی به صورت عموم در تولید ناخالص داخلی ایجاد کنن. و فعلا مثلا بعضی از نمایشگاه هایی که در داخل افغانستان صورت میگیره در اونجا مثلا بخش اوناس میرن که مثلا به نمایش بگذارن و اجناس را که اینا تولید میکنن یا مثلا از لحاظ صنعتی است. ولی من فکر کنم که اشتراک بخش اوناس در به صورت کل در تمام جامعه، چی از لحاظ مثلا طبابت است یا از لحاظ تحصیل است یا مثلا تعلیم تربیه است یا بخش فناوری است یا در بخش دیپارتمنت های مختلف دولت است، خیلی مهم می باشه و این میتونه که مسئولیت مثبت بالای رشد اقتصاد افغانستان داشته باشه. و در پولی ازی هر خانواده که از کار محروم می باشه یا مثلا نمیتونه که کار کنه، طبعا اولی که شما از نیروی کاری از استفاده نمی کنین، دومی که اونما قدر آید در اون خانواده کمتر میشه و به این معناست که بیشتر اونا مصرف میکنن در داخل جامعه و هر قدر مصرف کمتر شود در جامعه اون قدر سبب از این میشه که مثلا تجارت ها بیشتر به حساب رشد کنن.
و گفتین راه حل برای مشکل اقتصادی افغانستان کوتاه، اگر بگوین وقت بسیار کم مانده، چی است بیرون رفت از گرسنگی و مشکلات؟
تغییر استراتژی افغانستان از کمک های بحرانی و انسانی به طرف تولید، صنعت و همچنان صادرات یگانه راه حل است که افغانستان میتونه که از چنین قهقرا یا مشکلات اقتصادی خارج شود. در غیر از او اگر 10 سال دیگه به می شکل پول ها بر افغانستان
آمده. آقای قریشی بسیار زیاد از حضورتان تشکر میکنیم، از وقتتان تشکر میکنیم. متاسفانه سوال باقی مانده را نتونستم جوابشان از شما داشته باشیم، اما رو برنامه های صدای امریکا همچنان ادامه دارد. برنامه بعدی برنامه صدای شماست. من فوزیه احسان از شما خداحافظی میکنم تا دیدار بعد.
تصویر واقعی از رویدادها در افغانستان و جهان از استودیوهای ما در واشنگتن.
اینا روز به اسم
احمد سیرزی هستم.
من محمد احمدی هستم.
من سهر عظیمی هستم.
نجیب خلیل هستم.
بحث های مهم کانگرس و تازه ترین خبرهای انتخاباتی امریکا،
جلسات قصر سفید، تصامیم و سفرهای رئیس جمهور ایالات متحده،
موضع گیری ها و پیام های دیپلماتیک وزارت خارجه و تحرکات نظامی وزارت دفاع امریکا،
نظر بر زندگی در امریکا و بررسی وضعیت مهاجرین در این کشور، خبرها و گزارش ها از انکشافات طبی و تکنولوژی.
صدای امریکا به حیث منبع موثق و جامع خبرها، فراتر از سرخطها همه پهلوهای مسائل را تدقیق و واکاوی می کند.
ما از مقامات حکومتی سوال می پرسیم، با دیپلمات ها و کارشناسان مسائل مصاحبه می کنیم و صدای مردم عام افغانستان را بازتاب می دهیم.
صدای امریکا، مشعلدار آزادی بیان در